صل على محمد كما تحب وترضى له. اللهم صل على محمد كما تحب وترضى له. اللهم صل على محمد كما تحب وترضى له. محترم دوستو، انسان جب ماں کے پیٹ سے اس دنیا میں آتا ہے وہ ایک وجود لے کے نہیں آتا، وہ دو وجود لے کے آتا ہے. وہ ایک جسم لے کے نہیں آتا، وہ دو جسم لے کے آتا ہے. ایک روحانی جسم ہے، ایک جسمانی جسم ہے. ایک وہ جسم ہے جو روح سے بنا ہے، ایک وہ جسم ہے جو گوشت اور ہڈیوں سے بنا ہے اور مٹی سے بنا ہے. یہ دو جسم لاتا ہے، پھر ہر جسم کی پرورش ہوتی ہے اور ہر جسم کی نشو نما اور ترقی ہوتی ہے. ہر جسم کی پرورش ہوتی ہے اور ہر جسم کی نشو نما اور ترقی ہوتی ہے. جسمانی جو جسم ہے، جو گوشت کا جسم ہے، اس کی بھی پرورش ہوتی ہے، اور جو روحانی جسم ہے اس کی بھی پرورش ہوتی ہے. جسم کو جو غذا ملے گی اسی غذا کے مطابق وہ بنے گا. انسان کا گوشت اور پوست کو بنا ہوا جو جسم ہے اس کو بھی غذا ملے گی، اور جو روح اور روحانی جسم ہے اس کو بھی غذا ملے گی. جسمانی جسم کو بھی غذا چاہیے، روحانی جسم کو بھی غذا چاہیے، کیونکہ نشو نما کے لیے غذا کا ہونا ضروری ہے. اب جو غذا دیں گے، اس غذا کے مطابق ترقی ہوگی، اس غذا کے مطابق نشو نما ہوگی، اس غذا کے مطابق جو ہے زندگی کے دن رات سنوریں گے. اس غذا کے مطابق جو بھی غذا دی جائے، اس غذا کے مطابق اس کی نشو نما ہوگی اور غذا کے مطابق دن رات سنوریں گے. اس کی مثال کیا ہے؟ بعض لوگوں کی غذائیں جو ہیں وہ ایسی ہوتی ہیں جو جسم کو بے ڈول کر دیتی ہیں، اور بعض غذائیں ایسی ہوتی ہیں جسم کو تنو مند اور چست کرتی ہیں. میں اس دن فلپائن کے حالات سن رہا تھا، فلپائن کے اور مینیلا کے. مجھے کہنے لگے کہ ہم سفر کر رہے تھے ایک صاحب پیدل کا، اور ہمارے ساتھ جو دوست تھے ان کو ہم سورۃ یاسین سکھا رہے تھے. 5-6 کلومیٹر کا پیدل کا سفر تھا. ایسے 1-2-3 کلومیٹر ہی گزرے تھے کہ ان کو سورۃ یاسین یاد ہو گئی، اور وہ لوگ جو ابھی مسلمان ہوئے عربی سے ان کو واقفیت ہی نہیں ہے، عربی وہ جانتے ہی نہیں. کہنے لگے سکول کی بچیاں آ رہی تھیں پیچھے، وہ کہنے لگی جی ہماری بھی سن لیں، آپ یاد تو ان کو کرا رہے تھے، ہم نے بھی یاد کر لی. کہنے لگی میں قاری ہوں، میں نے جو سنا نہ زیر کا فرق نہ زبر کا فرق، نہ زیر کا فرق نہ زبر کا فرق، ہم نے بھی یاد کر لیا. وہ کہنے لگی ہم نے 600 بچہ وہاں سے فلپائن سے پاکستان میں حفظ کے لیے بھیجا، ان میں سے کوئی بچہ ایسا نہیں جس نے 9 مہینے، 11 مہینے اور 12 مہینے میں حفظ نہ کیا ہو. وہ ان کی غذائیں اور ان کی غذاؤں کے اثرات اور ان کے ماحول کے اثرات کا ایک پہلو یہ بھی ہے. میں نے فوراً پوچھا، میں نے کہا آپ کو وہاں رہے آپ نے محسوس کیا وہ مچھلی زیادہ کھاتے ہیں؟ کہنے لگے ہے ہی ان کی غذا مچھلی. وہ جزیروں کا ملک ہے، تقریباً 6-7 ہزار جزیرے ہیں، और उनमें से सिर्फ चंद सौ जजीरे आबाद हैं, बाकी सारे वीराने, वहां दरिंदे रहते हैं। इंसान वहां रहते ही नहीं, इंसानी वजूद ही नहीं है, और वहां मछली ही मछली है। ग़िज़ाओं के असरात जिंदगियों के निजाम पे पड़ते हैं। ज़ाहिरी असरात ये हैं, हाफ़ज़ा तेज हुआ, कुव्वत मुशाहिदा तेज हुई, अक्ल फ़हम और फ़रासत तेज हुई, ज़ाहिरी असबाब ये हैं। एक बातनी असबाब है, जिस तरह एक सफाई है, एक तहारत है, एक सफाई है, एक पाकीजगी है। किसी कपड़े को धो लेना, उसको साफ करना कहते हैं। अब जरूरी नहीं जो साफ हो वो पाक भी हो, साफ होना और बात है, साफ होना और बात है और पाक होना और बात है, है फर्क? साफ होना और है और पाक होना और, बहुत फर्क है इसमें। आपको गिलाजत निजासत लगी है, आप बेहतरीन पानी और बेहतरीन साबुन से और बेहतरीन धोने के निजाम से अपने आप को साफ कर लेते हैं, लेकिन अगर आप नापाक हैं तो पाक तो नहीं होंगे, साफ हो जाएंगे। पाकीजगी का ताल्लुक सुन ले, सफाई का ताल्लुक जिस्म से है, पाकीजगी के ताल्लुक रूह से है। मैंने अर्ज किया हम दो जिस्म रखते हैं, एक नहीं रखते। एक रूही जिस्म है, रूहानी जिस्म है, एक जिस्मानी जिस्म है। हम जब अपने आप को पाक करते हैं, साफ करते हैं, अगर उसमें अल्लाह जल्ल शानहु का हुक्म हुज़ूर सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम के तरीके नहीं होते तो हम साफ तो कर रहे हैं अपने जिस्म को। अगर हुज़ूर सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम का तरीका है तो फिर साफ भी हो रहे और पाक भी हो रहे, साफ भी हो रहे। इसलिए फरमाया जिसको ईमान अमाल की जिंदगी नहीं मिली और जिसने कलमा नहीं पढ़ा, मेरा रब कहते हैं वो नजस है, कुरान कहते हैं वो नजस है, बज़ाहिर तो उसके अंदर कोई उसके बेहतरीन खुशबू लगाई हुई है, उसने बेहतरीन लिबास पहना हुआ है, उससे कुछ बदबू तो बदबू कुछ महसूस नहीं बल्कि खुशबू आ रही है, जहां से गुजर के जाते हैं वहां खुशबू छोड़े जाता है, ऐसी खुशबू लगाई हुई है। मालूम हुआ तहारत और पाकीजगी का ताल्लुक जिस्म से नहीं, रूह से है। क्यों? जिस्म पैदा ही खत्म होने के लिए हुआ है और रूह पैदा ही ना खत्म होने के लिए हुई है। रूह मुसलसल अपनी मनाजिल तय कर रही, आलम अरवाह में रूह थी, हम सब इकट्ठे थे, मैं जो आलम अरवाह में आमने सामने थे वो जिंदगी में भी आमने सामने रहेंगे, जो आलम अरवाह में इनकी पीठ थी, आलम अरवाह में एक दूसरे की अगर पीठ थी तो वो दुनिया में भी एक दूसरे के साथ पीठ में रहेंगे, उनका ताल्लुक ज्यादा नहीं रहेगा। हम रूहों में थे, फिर रूह मुंतकिल हुई एक जिस्म के अंदर, हुई मुंतकिल। ये रूह के मनाजिल हैं, रूह के मराहिल हैं, फिर रूह मुंतकिल, फिर रूह जुदा हो गई उस जिस्म से, वो जिस्म नहीं था, फजाओं में, हवाओं में, सूरज की किरणों में, चांद की रोशनी में, पानी के बहाव में, इन जड़ी बूटियों में अल्लाह ने इस जिस्म को फैलाया हुआ था, फिर इन जिस्म को गिजाओं के जरिए इकट्ठा किया, माँ के अंदर माँ ने वो गिजा खाई, बाप ने वो गिजा खाई, अल्लाह जल्ला शानहुन के वजूद से इसको वजूद बख्शा, ये फजाओं हवाओं में बिखरा हुआ था इसका जिस्म। आने वाले खरबों इंसानों के जिस्म इन फजाओं हवाओं में है, क्या नजर आते हैं? लेकिन हैं। फिर सुनो, फिर जब ये रूह और जिस्म का ताल्लुक खत्म हो जाएगा, रूह का और जिस्म का ये ताल्लुक जब खत्म हो जाएगा, फिर ये हवाओं और फजाओं में बिखर जाएगा, इसका जिस्म मिट्टी हो जाएगा, है ऐसा? फिर ये हवाओं और फजाओं में बिखर जाएगा। इस जिस्म का वजूद कोई वजूद नहीं, कीमत रूह की है, जिस्म की नहीं। कीमत रूह की है, जिस्म की नहीं। रूह था, है, होगा, जिस्म नहीं था, है, फिर नहीं होगा। समझे? नहीं समझे? तो हम पहले दिन से, जब बच्चा इस दुनिया में अल्लाह जल्ला शानहू के अमर से वजूद में आता है, उस दुनिया में आता है, तो पहले दिन से उसके साथ दो वजूद होते हैं, एक रूहानी जिस्म होता है, एक जिस्मानी जिस्म होता है। फिर ये रूहानी जिस्म भी गिजा चाहता है और परवरिश पाता है, और जिस्मानी जिस्म भी गिजा चाहता है और परवरिश पाता है। फिर जिस्मानी जिस्म को जो गिजा जिस तरह मिलेगी उसी तरह की परवरिश होगी, और रूहानी जिस्म की गिजा जिस तरह मिलेगी उसी तरह की परवरिश होगी, और जिस तरह का बोझ बीज बोएंगे उसी तरह का फल आएगा। हम रोज बरोज अपने जिस्म की नशो नमा, अपने जिस्म की ताकत और तवानाई को खुद बढ़ा रहे, रोजाना अपनी गिजाओं के जरिए, अगर वो पाकीजा गिजाएं हैं। अब मैं उनको साफ गिजाएं नहीं कह रहा, पाकीजा कह रहा हूं। सफाई और पाकीजगी की मैंने मिसाल दे दी है। जिस्म साफ है, पाक नहीं है। गिजाएं साफ है, पाक नहीं है। बड़ा फर्क है फर्क। गिजाएं साफ, नफीस, जायकेदार, मजेदार, लाजवाब, बेहतरीन, साफ है, पाक नहीं है। अब ये जो गिजा खाएगा उसी तरह के असरात मुरतब होंगे इसको। भाई चाय पीने से चाय के जिस्म पे असरात होते हैं, लस्सी पीने से लस्सी के असरात होते हैं। उससे जिस्म ठंडा होता है, उससे जिस्म गर्म होता है, होते है नहीं होते। अल्लाह वालों, जिस तरह जाहिरी असरात मुरतब होते हैं, इस तरह एक बातनी असरात है वो मुरतब होते हैं। बातनी असरात मुरतब होते हैं। ये हकीकत अर्ज कर रहा हूं, इसके असरात होते हैं, और असरात नस्लों में होते हैं और नस्लों में चलते हैं। आज की डाक, दो चार दिन की डाक इकट्ठी हुई पड़ी थी, ऐसे में डाक चेक कर रहा था। सुबह बैठा तकरीबन 8:15 बजे में डाक ही देखता रहा, और तकरीबन 12 बजे तक डाक ही देखता रहा। एक खत मिला मुझे। उस खत में था कि मैं चुंगी का मुहर्रिर था। अब चुंगियां खत्म हो गई ना, पहले चुंगियों का निजाम था। तो मेरा बच्चा जो है पैदा हुआ तो बहुत परेशान, बहुत ज्यादा बीमार, और बहुत ज्यादा तकलीफ, और बहुत ज्यादा उसके अंदर परेशानी। डॉक्टरों से इलाज कर करके, आमलों से, फलां से, मेरा सब कुछ उस पे लग गया। कहने लगा मेरा भाई जो है वो अल्लाह का एक नेक बंदा है, बड़ा भाई। वो आया ना, मैं बच्चा उठा के उसकी झोली में रख लिया कि आप अल्लाह वाले हैं, आप इसके लिए दुआई कर दें, मैं तो थक गया हूं। मेरी ये एक ही निशानी है और यही मेरा एक ही सब कुछ है, और इसको सेहतियाब ही नहीं हो रहा। कहने लगे मेरे भाई ने कुछ देर ऐसी सोचा और मेरी तरफ देखा, बच्चे की तरफ देख के थोड़ी देर के बाद कहने लगा, अपने रिस्क को पाकीजा कर ले, ये ठीक हो जाएगा। बस कहने लगे ये लफ्ज कहे, और बच्चा मेरी झोली में डाल दिया। ना दुआ की, ना हाथ उठाए, ना दवा बताई, ना दुआ ना दवा, कुछ भी नहीं बताया। कहने लगा तू हमारी निगरानी में रहे, दुआओं के लिए कहने की जरूरत नहीं है। कभी बेटा बाप को 70 दफा खत लिखता है कि मुझे अकबर खाना दो। लिखता है तू बेटा बन जा, अब्बे के खाना अब्बे के जिम्मे है। बाद लोग मुझे कहते रहते हैं कि दुआ फरमाएं। और मैं आज भी अभी अर्ज कर रहा था अपने हजरत रहमतुल्लाह को, साल में 1-2 दफा अर्ज कर देता था दुआ फरमाएं। मैंने एक बात सुनी हुई थी, अपने आप को दुआओं के काबिल बना दो, उनके दिल से खुद दुआएं निकलेंगी, बात ही खत्म हो गई। रास्ता था, इतनी खिदमत करो, इतना कर्ब दो, इतना अपने आप को काबिल बनाओ कि खुद दुआएं निकले। और एक दुआएं के लिए कहना है, एक दुआएं लेना है, फर्क है। एक दुआएं करवानी है, एक लेनी है, बड़ा फर्क है। जो मन से निकले, जो तन्हाइयों में निकले और करते करते आंसू निकल आए, दुआ तो वो होती है। लेकिन ये चलते चलते ये चीज समझ आती है, ठोकरे खा के समझ आ जाती है, उसमें फायदा बड़ा होता है। राज कर रहा था, उसने उठा के ना बच्चा अपने भाई की जेब में डाल दिया, गोद में डाल दिया, कोई ना दुआ की ना दवा बताई, और बस ये कहा कि अपने रिस्क को पाकीज़ा कर ले। कहने लगा मैं चूंकि मुहर्रर था, कुछ कमी बेशी करता था अपने रिस्क में, बस मैंने तौबा कर ली और कहा जो फक्र फाका से जिंदगी गुजरेगी ना। मैं उसने एक बंदे से अर्ज कर रहा था, उनके सारे खानदान को कर्ज लेने का मिजाज है। मैंने उसे एक बात सुनाई, मैं जो बंदा कर्ज लेता है अल्लाह पाक एक फरिश्ता भेजते हैं, और वो फरिश्ता उसके दरवाजे पे आके घर के ऊपर एक झंडा गाड़ता है। जिन्नात और इंसानों के अलावा बाकी सारी मखलूक उस झंडे को देखती है, और उस झंडे में एक बात लिखी होती है कि आज के बाद तेरा फक्र कभी खत्म नहीं होगा। तू हमेशा फकीर मिस्कीन ही रहेगा, तेरा फक्र कभी खत्म नहीं होगा। अब ये कहता है कि मैं कर्ज लेने से मेरा फक्र दूर हो जाएगा, और ऊपर से फैसले हैं कि तेरा फक्र खत्म ही नहीं होगा, तो फिर फैसला किसका माना जाएगा? अल्लाह जल्ला शान। आप हैरान होंगे सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम जैसी हस्ती ने उस शख्स का जनाजा पढ़ाने से इनकार कर दिया, और दूसरे सहाबी से फरमाया इसका जनाजा पढ़ दो कि इसने कर्ज देना है। अल्लाह सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम जैसी हस्ती, अल्लाह अल्लाह, क्या कमाल का जनाजा होगा जिसको मेरे आका खुद पढ़ा रहे हैं, और वो क्या खुशकिस्मत इंसान होगा जिसको सरवरे कौनैन सल्लल्लाहु अपने हाथों से कब्र में उतार रहे हैं। लेकिन मेरे आका ने इनकार कर दिया, मैं नहीं, मैं इसका जनाजा नहीं पढ़ूंगा कर्ज की वजह से। इसका जनाजा मैं नहीं पढ़ाऊंगा। मैं अर्ज कर रहा था आपकी खिदमत में, एक रूह के जिस्म की गिजा है, एक जिस्मानी जिस्म की, गोश्त के जिस्म की गिजा है, गोश्त के जिस्म की गिजा के लिए हम उसे साफ गिजा चाहते हैं, ठीक, हम चाहते हैं साफ गिजा हो। अच्छा, रूह कहते हैं मेरी एक और डिमांड है, वह है पाक गिजा हो, ठीक। जिस्म साफ गिजा चाहता है, आंखों में देखा कोई मक्खी नहीं, कोई कीड़ा नहीं, कोई घुन नहीं, अच्छा बोसीदा नहीं गिजा, उसमें तापुन नहीं, बजहर साफ सुथरी है, ये जिस्म की जरूरत, ये जिस्म की जरूरत। और रूह की जरूरत क्या है? रूह की जरूरत कुछ और है, रूह की जरूरत पाक गिजा है, जिस्म की जरूरत साफ गिजा है, याद रखिएगा। अच्छा, जिस्म को साफ गिजा देंगे वो निखरेगा, उसका रंग रूप निखरेगा, उसके नए नक्श निखरेंगे, उसमें लाली खून आएगी, उसमें जिंदगी के आसार पैदा होंगे, जिसे साफ गिजा कह दें, उसे मुतवाजन गिजा कह दें, उसे मौजू गिजा कह दें, उसे बेहतरीन गिजा कह दें, उसे जिस्म की जरूरत कह दें। हाँ, इस तरह के अंदर और जिस्म भी है, एक और जिस्म भी है, एक और जिस्म, वो रूह का जिस्म है। जब वो रूह का जिस्म मजबूत हो जाता है ना, मजबूत हो जाता है, और वो मजबूत होता है पाक रिजा से, फिर वो रूह का जिस्म मरता कभी नहीं है, फिर उसका सफर होता है हैरत अंगेज, اور ماورائی دنیا کا سفر ہوتے ہیں، پھر جسم بظاہر یہاں پڑا ہوتا ہے. کہنے لگا میں صبح کی نماز میں نہیں آیا تھا، میری ڈیوٹی تھی. وہ کیا سمجھے اس کی ڈیوٹی کیا تھی؟ اس کا جسم کسی سفر میں تھا اور ایک پاکیزہ اور روحانی سفر میں تھا. پھر جسم کا ایک سفر ہوتا ہے اور روح کا بھی سفر ہوتا ہے. کیا بتاؤں آپ؟ جسم کو صاف غذا چاہیے تو روح کو کیا غذا چاہیے؟ پاک غذا چاہیے. ایک بہت بڑے محدث ہیں، وہ فرماتے ہیں میں نے 400,000 حدیثیں جو ہیں وہ اکٹھی کی مختلف صحابہ کرام رضوان اللہ اجمعین سے، اور اس کے لیے بڑے سفر کیے، پیدل کے سفر، گھوڑے اور کچروں کا سفر، اونٹوں کا سفر، پیاس کا اور بھوک کا سفر، اور بڑے مشقتیں اور مجاہدے کیے. اور ان 400,000 حدیثوں کو میں نے 4 حدیثوں کا نچوڑ بنایا ہے. جو شخص ان 4 حدیثوں پہ عمل کر لے گا ایسے ہے کہ اس نے 400,000 حدیثوں پہ عمل کر لیا. ان ایک حدیث ہے کہ انما الاعمال بالنیات، کہ عملوں کا دار و مدار نیتوں پہ ہے، عمل سے پہلے اپنی نیت کا ٹٹول. اور دوسری حدیث ہے کہ حلال بھی واضح ہے حرام بھی واضح ہے، کہ حلال اور حرام کی پہچان کر کے چل. اس وقت میں یہ حدیث آپ سے بیان کرنا چاہ رہا ہوں، اس حدیث کا یہ حصہ کہ حلال بھی واضح ہے حرام. اور تیسری حدیث چاروں سنا دو. تیسری ہے جو اپنے لیے پسند کرتا ہے وہ دوسرے کے لیے پسند کر. اور چوتھی ہے کہ لا یعنی کو چھوڑ دے. اب حلال جس نے ایک حلال اور حرام کی پہچان کی، کس لیے؟ کہ میرے اندر کا جو جسم ہے، اندر کا جو جسم ہے جسے روحانی جسم کہتا ہوں، وہ روحانی جسم کچھ مجھ سے خوراک چاہتا ہے، وہ بھی غذا چاہتا ہے، اسے بھی بڑا ہونا ہے اور اسے بھی صحت مند ہونا ہے اور اسے بھی طاقتور ہونا ہے اور اس کی بھی جسمانی ضروریات ہیں. تو اس کے لیے بھی غذا چاہیے اور وہ پاکیزہ غذا چاہیے. اب ہم یہ بات سوچیں، ہم نے اپنے جسم کو کیا غذا دے رہے، اپنی روح کو کیا غذا دے رہے. ہمارا بیٹا، چاند جیسا بیٹا جس کو دیکھ کے آنکھیں ٹھنڈی ہوتی ہیں، اس کا بھی جسم ہے، اس کی بھی روح ہے. اس کا جتنا بڑا جسم ہے نا، جتنا بڑا جسم ہے اس کی روح اس سے بڑی ہے. تو روح کی غذا اس کو چاہیے. اس کا چھوٹا سا جسم بھولا سا جسم ہے جسے بجلی کے کرنٹ کا، انگارے آگ کا، زہر چینی کا اور خوراک کا اس کی کوئی پہچان نہیں ہے. وہ ہمارے ذمے ہے اس کو پہچان دینا. اس کی بھی روحانی ترقی ہو رہی ہے، اس کا بھی روحانی جسم اس کے جسم کے ساتھ بڑھ رہا ہے. اب ہماری روحانی غذا کیا ہے؟ نیکی، اعمال، پاکیزہ غذائیں، اللہ جل شانہ کا تعلق، ذکر. اب بچہ نہ نیکی کر سکے، نہ اعمال کر سکے، نہ ذکر کر سکے، نہ تلاوت کر سکے، نہ تسبیح کر سکے، اب وہ کیا کرے؟ اس کی بھی روح کو غذا دینی ہے. اگر نہ دی اس کی روح کمزور رہ جائے گی، اس کی روح چھوٹی رہ جائے گی، اس کا جسم بڑا ہو جائے گا. اب ہم نے دونوں کی ترقی چاہنی ہے اور دونوں کی نشو نما چاہنی ہے، اب کیا کریں؟ اب یہ کریں، اس معصوم بچے کو صاف غذا بھی دیں اور پاک غذا بھی دیں. صاف غذا دینے سے اس کا گوشت پوشت کا جسم بڑا ہوگا، اور پاک غذا دینے سے اس کا روحانی جسم بڑا ہوگا. اگر اس کو ہم نے صاف غذا تو دی اور پاک غذا نہ دی، پھر اس کا جسم بڑا ہوگا لیکن وہ بغاوت کے ساتھ. کیوں؟ اس کو اس کی چیز نہیں ملی. ہمیشہ جس چیز کے ساتھ ظلم ہوتا ہے وہی بغاوت ہوتی ہے. شوبراج ڈاکو تھا ہندوستان کی تاریخ کا، اس کی تاریخ کی آپ ہسٹری پڑھ کے دیکھیں، اس کے پیچھے ظلم ہے. سلطانہ ڈاکو تھا، اس کے پیچھے ظلم ہے. पुलन देवी को उसके बाप ने 1500 और साइकिल के पीछे बेच दिया था गुर्बत की वजह से, और उसके साथ जुल्म हुआ, मुसलसल जुल्म फटा और वो जालिम बन गया खुद। ये तो हमें समझ आए, याद रखना रूह का इंतकाम होता है। जिस्म के इंतकाम को समझे, रूह के इंतकाम को क्यों ना समझे। हम बातें कर रहा हूं, समझने की जरूरत है जरा। आज रूह का इंतकाम होता है, और वह रूह का इंतकाम यह है कि रूह फिर हमें सीधी राहों की तरफ मुतवज्जे नहीं करेगा, वह रूह फिर दर्द थर बन जाएगा, वह रूह परेशानी का जरिया बन जाएगा, वह रूह मुसीबत का जरिया बन जाएगा, वह रूह मुश्किल का जरिया बन जाएगा, वह रूह परेशानी का और मुश्किलात का जरिया बन जाएगा। सोच समझ के मेरे मतलब दोस्त, मैं आपको खुलूस से दिल से अर्ज कर रहा हूं, मेरी इस बात के पीछे साइंस की बड़ी बड़ी वजाहतें हैं, लेकिन मैं साइंस की लॉजिक को बयान नहीं करता, उसकी वजाहत नहीं। मेरे सामने तो एक छोटी सी हकीकतें हैं, मैं तो आपको अक्सर अर्ज करता हूँ, बेरब सी बातें बैठ के जो दिल की बिपता होती है कहानी आपको बयान कर देता हूँ हर मंगल। ना मेरे पास शेर होते हैं, ना खतीबाना अंदाज है, ना नारे हैं, और दिल की कहानियां हैं, एक टूटे फूटे से चंद जुमले हैं जो मैं आपसे अर्ज करता रहता हूं। लेकिन ये बात मैं हकीकत अर्ज करूं आपको, इस बात को जहन में रखिएगा, ये मेरे जुमले नक्श हो रहे हैं। वो ये है मेरे मोहतरम दोस्तों कि ये बात हकीकत है कि रूह को जो गिजा देंगे रूह उसके मुताबिक तरक्की करे, और जिस्म को जो गिजा दें जिस्म उसके मुताबिक तरक्की करे। हाँ, मेरे पास तो सारा दिन केस आते हैं अजीब और गरीब। उस दिन मेरे पास एक साहब है यहां बैठे थे, 18-20 साल का, 22 साल का जवान था, कह रहे मेरे जी में आते इसको यहीं गोली मार दो। मैंने कहा क्यों? उनसे पूछा इसको आपने साफ गिजा दी थी, पाक दी थी? कहने लगे नहीं, मैं सच कह रहा हूं और इसी चीज का इजाला चाहने आया हूं कि मुझसे यह खता हुई है, मुझसे यह खता हुई है। मैंने समझा कि दुनिया की दौड़ जो है ना उसमें मैं आगे निकल गया, और बगैर आगे निकल गया, आगे निकल गया, बगैर मैं आगे निकल गया लेकिन पीछे रह गए, पीछे रह। इसलिए अल्लाह वालो, मेरी आवाज इस वक्त पूरी दुनिया में सुनी जा रही है, मैं आपसे हकीकत अर्ज कर रहा हूं, इसको सोचें, इसको सोचें, इस रूह को गिजा दें। ये रूह प्यासी है, इस रूह को कुछ गिजा चाहिए पाकीज़ा। एक दिन भूखा रहे, भूख से निढाली, फिर दूसरे दिन भूख उससे ज्यादा, फिर तीसरे दिन उससे ज्यादा, है ना, ऐसे है। और चंद दिनों के बाद ये उठ बैठ नहीं सकता, क्यों? जिस्म को गिजा नहीं मिली, ऐसे है। और अगर आप जरा थोड़ा सा जगह दें, थोड़ी सी जगह है, आदमी ने ज्यादा आना है, आप हजरात थोड़ी सी शफकत फरमाएं, अल्लाह पाक इस हरकत को बरकत का जरिया बनाए। कैफियत क्या होगी, क्या ख्याल है? मेरी बातों पे तवज्जो है, उसकी निडाली की कैफियत क्या होगी? एक शख्स की उम्र 20 साल है, 30 साल है, 40 साल है, उसने 40 साल में 30 साल या 15, 35 साल या कम से कम जो है 20 साल उसने अपनी रूह को गिजा पहुंचानी थी। 20 साल से रूह प्यासी है, रूह भूखी है, जब जिस्म भूखा होता है फिर काम से गुरेजा होता है, सुस्ती काहली आ जाती है, उठने बैठने में वो दुनिया के काम सही सही सरंजाम नहीं दे सकता। ऐसे है जब रूह भूखी होती है, जब रूह में भूख होती है फिर वो नेकी की तरफ नहीं आती, आमाल की तरफ नहीं आती, फिर उसके अंदर मनफी सोच आती है। हज़रत सुफयान सौरी रहमतुल्लाह अलैह ने एक शख्स को देखा किसी को गालियां दे रहा है और वो चला गया उसकी पीठ के पीछे। आपने फरमाया लगता ये है तेरी रूह भूखी है। उसने कहा उसके अंदर फला ऐब है, फला ऐब है, फला ऐब है, और मैं तेरी रूह भूखी है। फिर वो कहने लगे उसके अंदर फला ऐब है, फला ऐब है, फला ऐब है। फिर फरमाया लगता है तेरी रूह भूखी है। चौथी दफा तीसरी दफा के बाद उसने कहा कि अब बताए आप बार बार जो फरमा रहे मेरी रूह भूखी है वो क्या। फरमाया तेरी रूह ऐब देखती है, खूबियां नहीं देखती, वो भूखी प्यासी है। उसको अल्लाह जल्ला शानहू का जिक्र दे, उसे तिलावत दे, उसे तन्हाइयों की दुआएं दे, उसे तन्हाइयों का जिक्र दे और उसे पाकीजा गिजा दे, पाकीजा गिजा, पाकीजा गिजा दे, साफ गिजा तो दी पाक दे, जिस गिजा में एहतियात और नजर हो, नजर हो। मेरे पास एक साहब आते हैं अक्सर लिस्ट बना के लाते हैं, ये मैं जो खाऊं या ना खाऊं उस पर आप सिर्फ निशान लगा दें, अक्सर लिस्ट बना के ले आते हैं और बड़े मामलात में माशाल्लाह खुराक के मामले में और एहतियात निशान शख्स हैं, अक्सर निशान खत में लोग निशान लगा के भेजते हैं और अक्सर लोग पूछते हैं क्या खाएं ना क्या, क्या ना खाएं। जिस्मानी गिजा के मामलात में हमारी एहतियात का आलम यह है, हमारी एहतियात का आलम यह है। और रूहानी गिजा के मामले में रूह की गिजा चाहिए। जब रूह की गिजा बच्चे को नहीं मिलती वह बच्चा बाप का नाफरमान बन जाता है, फिर कहते हैं जी हमने तो बच्चे को ये पढ़ाया, ये पढ़ाया, ये तरक्की दी, ये डिग्री दी, ये डिग्री दी, और मेरे बच्चे ने मुझे मारा, ये मुझे नील निशान पड़े हुए हैं, मुझे मैंने खुद देखे निशान पड़े हुए हैं। हाँ हाँ तुमने उसे जिस्म की गिजा दी थी, रूह की नहीं दी थी, उसकी रूह प्यासी है, उसकी रूह भूखी है। एक बहुत बड़े शिकारी ने बताया मुझे, उसने कहा कि जिस जंगल के अंदर शेर, जिस जंगल में शेर चीता रहता हो और वहां छोटे मोटे जंगली जानवर खत्म हो जाएं, तो शेर भूख के बाद फिर इंसानों पे हमला करता है। उसने कहा मैंने कई आदमखोर शेरों जो हैं शेरों का मुकाबला किया तो तजिया किया कि शेर इंसानों पर हमला किस वक्त करता है। उसने कहा उस वक्त करता है जब वो भूखा हो, अगर वो भूखा ना हो वो इंसानों पे हमला नहीं करता, या इंसान उसे तंग करें फिर वो इंसानों पे हमला करता है। ये रूह जब भूखी होती है ना, और इसे इसकी गिजा नहीं मिलती, इसकी गिजा दरूद पाक है, इसकी गिजा तन्हाइयों में अल्लाह से मांगना है, इसकी गिजा नमाज में खड़े होकर अल्लाह के सामने गिड़गिड़ाना है, इसकी गिजा तन्हाइयों में गुनाहों से बचना है, और इसकी गिजा लोगों की बातें सुन के उनके साथ दरगुजर करना है। हाँ ये भी गिजा में शामिल है, ये गिजा में शामिल है। अभी करीब के एक बुजुर्ग थे हज़रत मौलाना हबीबुल्लाह गमानवी रहमतुल्लाह अलैह, आप नहीं जानते, बड़े अल्लाह वाले थे, उच्च शरीफ के साथ एक जगह है गमानवी, वहां के रहने वाले थे। हमारे उस्ताद मोहतरम थे मेरे, मेरे भी मेरे वालिद मोहतरम के हज़रत मौलाना अब्दुल्ला साहब रहमतुल्लाह अलैह, वो फरमाते लगे एक दफा कि हजरत से मैंने ये बात सुनी, हजरत गमानवी हजरत लाहौरी के हम आसर थे और उनके साथ ताल्लुक था, फरमाते थे एक तुझे पीठ पीछे बुरा कहे और फिर तू उसका इकराम करे, और वो तुझे बुरा कहे और वो तू उसका इकराम करे। फरमाया ये चीज रूह को इतना ताकतवर करती है, इतना ताकतवर करती है कि तू 100 दिन के रोजे और 100 दिन की तहज्जुदें एक तरफ, जितना रूह को इससे ताकत मिलती है, इससे रूह को इतने नूरानियत आती है। वो क्या कर रहा तू क्या कर रहा, वो क्या कर रहा तू क्या कर रहा, फरमाया वो अपनी रविश पे कायम, तू अपनी रविश पे कायम, तुझे तेरी अदा पसंद, मुझे मेरी अदा पसंद, तुझे खुद ही पसंद, मुझे खुदा पसंद, वो अपनी अदा पे कायम, तू अपनी अदा पे कायम। उनकी अल्लाह वालों की बात याद आई, आपके खलूस की बरकत से कि فرمایا میں نے یہ کہتے ہوئے سنا ہوں، اس سے بھی روح کو تقویت ملتی ہے. اللہ والو، روح کی دنیا میں جھانکیں. ہم بس پوری دنیا سے فون آتے ہیں، خط آتے ہیں، روح کی دنیا کے بارے میں پریشان ہیں، ہم پریشان ہیں روح کی دنیا کے بارے میں، کہ اندر کی روح کی دنیا پیاسی ہے. اس کی پیاس صرف اور صرف اللہ جل شانہ کے حکم اور حضور سرور کونین صلی اللہ علیہ وسلم کے طریقوں سے بجھے گی. اس طرح بس قلع و پیاس بجھنے کی اور کوئی ترتیب نہیں ہے. اگر اس کی پیاس نہ بجھی، گھروں میں چین نہیں آئے گا، گھروں میں سکون نہیں آئے گا، گھروں میں عافیت نہیں آئے گی، گھروں میں عافیت نہیں آئے گی. حضرت ذوالنون مصری رحمت اللہ علیہ نے اپنی لونڈی کو مارا اور بہت مارا. کس نے کہا حضرت آپ نے اپنی لونڈی کو مارا؟ اس کا تو آپ سے رشتہ ہے، تعلق ہے، اور رشتوں پہ تو نہیں مارا کرتے. تو فرمانے لگے، عجیب بات فرمائی، شاید کسی کی سمجھ آئے. فرمانے لگے اس کے اندر ایک روح ہے، اس کے اندر ایک روح ہے، اور وہ روح بہت ہی عرصے سے اللہ کے نام اور اللہ کے ذکر کی پیاسی ہے. میں نے اس کو بیسیوں دفعہ اللہ کی ذات عالی کی طرف مائل کیا، پھر کیا. پھر دنیا کی خدمت میں تو یہ میری مطیع ہے، اللہ کی خدمت میں مطیع نہیں ہے. اور جو اللہ کی خدمت میں مطیع نہیں، وہ دنیا میں بھی مطیع نہیں ہو سکتی. جو رب کے ساتھ مخلص نہیں، وہ بندے کے ساتھ مخلص نہیں. جو کتا مالک کا مخلص نہیں، وہ کسی اور کا کہاں ہو سکتا ہے؟ لیکن کتا مخلص بن کے دکھاتا ہے. اور ایک اللہ والے کہتے ہیں، میرے بندے تو کتے سے بدتر تو نہ بن، اس کو ایک روٹی دے، وہ تیرا در نہ چھوڑے، تیرا گھر نہ چھوڑے، تیرے بچوں کا غلام. میں نے کئی گھروں میں دیکھا، پالتو کتوں کو بچے اٹھا کے جوتے مارتے ہیں. ایک صاحب کا کتا تھا لاکھوں روپے کا، ان کے ہاں گیا تو بچے جو ہے نا اس کو جوتے مار رہے تھے، اور وہ ٹس سے مس نہیں تھا، اور کوئی دوسرا غیر اس کتے کی طرف آنکھ اٹھا کے نہیں دیکھ سکتا تھا، کتا اس کی آنکھ نکال لیتا تھا. ایک روٹی کھائی ہے کتے نے، صرف ایک روٹی، اور گری پڑے ٹکڑے اور گری پڑی چیزیں، اور وہی تو کھائی اس نے، اور کیا کھائی. اب کتے سے بدتر تو نہ بنے. کتا بھی جس کے کھاتا ہے اسی کی گاتا ہے. اللہ کی کھائی اللہ نے دیا. اور سچ کہوں، ارے آپ کہتے ہیں کہ مالداروں کے پاس چین ہوگا. کل میرے پاس کچھ لوگ آئے، میں نے ان سے کہا F7 F9 پورا پارک ہے، F8 F10 F11 E7، یہ اسلام آباد کے بڑے بڑے سیکٹرز ہیں. میں نے ان پہ پی ایچ ڈی کی ہوئی ہے. جتنا بڑا آدمی آپ کو نظر آئے گا نا، بیچارہ اندر سے اتنا بے چین ہوگا، اتنا چھوٹا ہوگا. اگر آپ اللہ پاک کی محبت کی طرف متوجہ ہو جائیں، آپ کسی کی بڑی گاڑی، کسی بڑے بنگلے، کسی کی بڑی کوٹھی سے اور کسی کے بڑے عہدے سے متاثر ہی نہ ہوں، اور فوراً جی میں آئے اللہ اکبر، اللہ سب سے بڑا ہے. ہاں میں ابھی سفر میں آ رہا تھا، ٹرین میں بیٹھا ہوا تھا، اور سامنے ٹرین رکی نا یہاں کینٹ اسٹیشن کے پاس لاہور کے، وہ جھگی والے بیٹھے تھے. میں نے کہا ان کے پاس نہ انگزائٹی ہے، نہ ڈپریشن ہے، نہ ٹینشن ہے، اور نہ ان کو ہیپیٹائٹس ہوتا ہے، نہ بلڈ پریشر ہوتا ہے، نہ شوگر ہوتی ہے. اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ ان کے اندر ایک فکر نہیں. ہمیشہ کوئی چیز فکر سے ہوتی ہے نا، فکر نہیں، نہ دنیا کی نہ آخرت کی، کوئی فکر نہیں ہے. اللہ جو تکالیف ہوتی ہیں وہ آخرت کی فکر سامنے ہوتی ہے، موت کا کھٹکا سامنے ہوتا ہے، اور دنیا داروں کو جو تکلیف ہوتی ہے وہ دنیا کی فکر سامنے ہوتی ہے۔ ایک صاحب میرے پاس آتے ہیں، 15-18 ملے ہیں ان کی، فیکٹری نہیں ملے ہیں، بےچارے آتے ہیں، کہہ رہے جی آپ کے ساتھ آتا ہوں، بیٹھا رہتا ہوں، کچھ تسبیح کرتے ہیں، ذکر کر کے سکون ملتا ہے۔ تو میں نے کہا مال تو سکون کے لیے لیا جاتا ہے، چیزیں تو سکون کے لیے جاتی ہیں، پھر بڑا گھر ہے، پھر یہاں سے چھوڑ کے ٹریفک کا شور ہے، پھر ڈیفینس ہے، فلاں ہے فلاں ہے، ایسے لیا جاتا ہے۔ تو آپ کے پاس تو سکون تو بہت ہونا چاہیے، بلکہ آپ پاس سکون کے کوٹھے بھرے ہوئے ہونے چاہیے۔ میں نے ایسے کہا سکون کے کوٹھے ہیں، سکون کے کوٹھے بھرے ہوئے ہونے چاہیے، آپ کو تو سکون تقسیم کریں۔ کہنے لگے جی اگر ہوتا تو یہاں کیا کر رہے آپ، وہ شاید ابھی بیٹھے ہوں، یہاں کیا کرنے آتا، یہاں کیا کرنے آتا۔ چین کا تعلق روح کی دنیا کے ساتھ ہے، اور روح جتنی مضبوط ہوگی اور روح جتنا طاقتور ہوگا اور روح کے اندر جتنی قوت ہوگی اتنا دلوں کے اندر چین ہوگا، اتنا عالم کے اندر چین ہوگا، اتنا گھروں کے اندر چین ہوگا، اتنا زندگی میں سکون ہوگا۔ روح بے چین ہوتی جائے گی، چین لٹتا جائے گا۔ اس کی مثال کہتے ہیں جی بہت دوائیں کھائی ہیں، اب ذرا یہ تصویر پڑھ لیں، کہنے لگا کہ تصویر پڑھتا ہوں تو مجھے سکون ملتا ہے، اور جب سے یہ وظیفہ شروع کیا ہے، یہ اللہ اللہ شروع کی ہے، اس دن سے کچھ مجھے ریلیف ملی ہے، کچھ مسائل پریشانیاں مشکلات دور ہوئی ہیں۔ صبح کی بات، صبح کے موبائل پہ میں نے ایک بات سنی، سوچتا رہا، کہنے لگے آپ نے مجھے بتایا الف لام میم سورۃ آل عمران کی پہلی آیت، اللہ لا الہ الا هو الحی القیوم، سورۃ آل عمران کی پہلی آیت ہے، کیوں یہ ہے نا، یہ بتایا مجھے۔ ان کو کوئی پریشانیاں تھیں، ان لگے کہ آپ نے بتایا، میں نے ہر پل ہر سانس یہ پڑھی یہ آیت، کہنے لگے میرے جی میں میرے من میں سکون آ گیا ہے، میرے پاس سب کچھ تھا چین نہیں تھا۔ میں نے کہا روح کی پیاس بجھی ہے، روح صدیوں سے پیاسی تھی، سال ہر سال سے اس کو کچھ غذا کا ٹکڑا ملا ہے، یہ جائے کہ ابھی روح پوری سیر نہیں ہوئی، اس کی پیاس ہے لیکن کچھ تو ملا ہے۔ ہمارا جسم روز بروز ترقی کر رہا تو روح بھی ترقی کر رہی، ہمارا جسم روز بروز میرے دوستو اوپر 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 اور بڑا ہو رہا، ہماری روح بھی بڑی ہو رہی، بس فرق اتنا ہے جسم ان قریب ختم ہونے والا ہے، روح کبھی نہ ختم ہونے والی ہے، اور جو فیصلے جزا اور سزا کے ہوں گے وہ ہمیشہ روح کے ساتھ ہوں گے، اور جسم بھی ساتھ ہوگا لیکن روح ہمیشہ رہے گی، جسم ختم ہو جائے گا۔ تو جسم کے لیے تو اتنی فٹنس کے لیے کیا، روح کی فٹنس کے لیے کیا کیا۔ صبح سیر پہ جانا، اچھی غذائیں کھانا، سردی گرمی کا خیال کرنا، لباس پوشاک کا، رہائش گاڑی کا، اور ان چیزوں کا خیال کرنا، اس کا تعلق فٹنس سے ہے، ایسے ہے، فٹنس سے ہے۔ ایک روح کی بھی فٹنس ہے، ایک روح کی بھی فٹنس ہے، اس کا کیا کیا، اس کے لیے کیا پروگرام بنایا، اس کے لیے کیا شیڈول ترتیب دیا۔ ہم میں سے ہر شخص سوچے، ہر شخص سوچے، کیا ایسی روح پیاسی قبر میں چلی جائے گی؟ اور اگر روح کو صحیح نہ کیا نا، تو یہاں یہ روح کی غذا یہی ہے، روح کی زندگی یہی ہے، یعنی یہی کی غذائیں ہیں اسے ملیں گی۔ اس کی مثال، جو بچہ ماں کے پیٹ سے نامکمل ہو، دنیا والے کہتے ہیں پیدائشی معذور ہے، ہیں کہتے ہیں، بننے کی جگہ کہاں تھی، اماں کا پیٹ، اماں کے پیٹ سے نامکمل آیا، دنیا والے کہتے ہیں اس کا علاج نہیں ہے، یہ پیدائشی نابینا، پیدائشی بہرا، پیدائشی لولا لنگڑا، لفظ پیدائشی استعمال ہوتا نہیں ہوتا۔ جس طرح ماں کے پیٹ سے نامکمل آنے والا دنیا کی نعمتوں سے صحیح مستفید نہیں ہو سکتا، دنیا میں نامکمل انسان ہے، اس طرح زمین اور آسمان کے پیٹ سے جو نامکمل گیا وہ قبر کے پیٹ کے اندر نامکمل ہی رہے گا۔ یہ زمین اور آسمان کا پیٹ ہے، ماں کے پیٹ سے نامکمل آنے والے کو پیدائشی معذور کہتے ہیں، اس دنیا کے پیٹ سے نامکمل جانے والے کو پیدائشی معذور کہیں گے۔ ہاں وہ جسمانی معذور ہے، یہ روحانی معذور ہے، یہ ہے روح کی دنیا، یہ کیا ہے روح کی دنیا، یہ ہے من کی دنیا، ماں کے پیٹ سے نامکمل آیا، دنیا کے پیٹ میں نامکمل رہا، اگر دنیا کے پیٹ سے یہ جسمانی طور پہ تو مکمل گیا۔ کہنے لگے ڈاکٹر حکیم کسے کہتے ہیں؟ کہا جو ایک صحت مند اور تر و تازہ آدمی اسرائیل کی خدمت میں پیش کر دے اس کو ڈاکٹر حکیم کہتے ہیں۔ اسے کہیں جی بالکل ٹھیک ٹھاک رکھا میں نے اسے، آپ تسلی کر لیں، اس کی ایک ایک چیز چیک کر لیں۔ اسرائیل کہتے شکریہ جزاک اللہ، ہیں ڈاکٹر حکیم کہتے ہیں اسے، اور کسی کہتے ہیں؟ جو ایک صحت مند اور بہترین انسان اسرائیل کی خدمت میں پیش کر دے اس کو ڈاکٹر یا حکیم کہتے ہیں۔ اسرائیل کی خدمت میں پیشی تو ہونی ہے، میرے دوستو روح کی فٹنس کا خیال رکھیں، یہ بات عمومی نہیں سمجھ آتی، یہ بات بڑی مشکل سے سمجھ آتی، اندر جیوں میں نہیں اترتی، اس کا ماحول نہیں، اس کے تذکرے نہیں، اس کا مزاج نہیں، اس کی سوچیں نہیں، یہ باتیں انوکھی محسوس ہوتی ہیں، یہ صرف تذکرے ہی محسوس ہوتے ہیں، یہ صرف ایسی باتیں ہی ہوتی ہیں۔ سن لو سن لو، پہلے باتیں ہوتی ہیں، پھر باتیں جیوں میں اترتی ہیں، پھر وجود میں آتی ہیں۔ میں نے ایک بندے سے پوچھا، ابھی بیچارہ ایف آئی اے کی یہ حادثہ ہوا تو رکشے میں جا رہا تھا، وہ فوت ہو گیا اس میں، تو میں نے اس سے پوچھا، میں نے کہا آپ نے نشہ شروع کیوں کیا؟ کہنے لگے جی بس دوست تھے، وہ اس کے تذکرے کرتے تھے، میں نے پھر تذکرے سنے، سنتا 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 پھر تذکروں نے وجود پکڑا، میں نے ہلکا پھلکا استعمال کیا، طبیعت خراب ہو گئی، لیکن تذکروں میں رہا، تذکرے سنتے سنتے۔ آج عالم یہ ہے جس ڈوز سے کوئی بندہ خودکشی کرتا ہے وہ میری روز کی خوراک ہے۔ اللہ والو، یہ پہلے تذکرے ہوتے ہیں، گناہوں کے بھی تذکرے تذکرے ہوتے ہیں، وہ تذکرے وجود میں آ جاتے ہیں، اس طرح نیکیوں کے بھی تذکرے ہوتے ہیں، وہ تذکرے وجود میں آ جاتے ہیں۔ چلتے 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 بات سنتے 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 وہ سننا پھر وجود میں آتے ہیں تذکرے۔ میں تو آنکھوں سے دیکھا ہے، یہاں آنے والے یا درس کی سیریز کیسٹ یا ابھی لائیو درس سن رہے ہیں جہاں بیٹھے ہوئے میرا، میں نے ان کی زندگیوں کے تذکرے دیکھے ہیں، ان کی زندگی میں انقلاب آتے دیکھے ہیں۔ میں نے کبھی ان سے نہیں کہا ایسا کر لو کر لو، سنتے 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 ایسا ہونا شروع ہو گیا، ایسا ہونا شروع ہو گیا۔ روح کی فٹنس بڑی لازم ہے، جسم کی فٹنس کے لیے کلب ہوتے ہیں، سوئمنگ ہوتی ہے اور 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 بھاگ دوڑ ہوتی ہے اور سیر ہوتی ہے، اور اس کی انٹری فیس مجھے کہنے لگا، کہنے لگے میں نے، وہ ہمارے پاس ایک کلندر آتا ہے، وہ کہنے لگے جی میں نے 70,000 تو انٹری فیس دی ہے فلاں کلب کی، گلبرگ والے کی، فلاں فلاں کی، اور اتنا بہانہ دیتا ہوں، اس میں سردیوں میں سوئمنگ کرتا ہوں، گرم پانی ہوتا ہے، گرمیوں میں یہ ہوتا ہے یہ ہوتا ہے یہ ہوتا ہے، بالکل آلے لگے ہوئے ہیں، کوئی جراثیم نہیں ہوتا، فلاں فلاں فلاں، جسمانی فٹنس کے لیے۔ میں ایک گھر گیا اسلام آباد میں، وہاں ایک بڑی ہیوی سی مشین تھی، آدھا کمرہ اس نے لیا ہوا تھا، آدھا کمرہ، بڑی مہنگی، لاکھوں سے بھی آگے کی، باہر سے منگوائی ہے فٹنس کے لیے، فٹنس۔ اس جی اس جسم کو کسنے کی کوشش ہے جس نے ان قریب پھٹ جانا ہے۔ میں نہیں کہتا نہ کریں، صبح سیر میں بھی جاتا ہوں، میں مومن اس نیت سے جائے کہ یا اللہ اس جسم سے مخلوق کی خدمت اور تیرے نام کی خدمت کروں گا، وہ فٹنس بھی عبادت بن جائے گی اگر نیت یہ ہو۔ میں اس سے انکار نہیں کر رہا، لیکن میں عرض کر رہا ہوں اس جسم نے جتنا رہنا ہے اس کی فٹنس کا اتنا خیال، इस रूह ने जितना रहना है इसकी फिटनेस का उतना ख्याल, जिस्म ने 50, 60, 70, 80, 90 कमोबेश साल रहना है तो इसकी फिटनेस का ख्याल कर, लेकिन रूह ने 50 साल 80 साल नहीं, 80,000 साल नहीं, 80 लाख साल नहीं, 80 करोड़ खरब अरब साल नहीं, अबदन अबदा हमेशा हमेशा रब बाकी रूह बाकी, रब बाकी रूह बाकी, जमीन फना, जमीन मिट्टी से बने हुए सारा निजाम फना, ये जिस्म भी फना, हर चीज फना, और अल्लाह की जात को बकाओ। कुल मन अलैहा फान, बस फना ही फना है हर चीज को। और जिसने फिटनेस की, रूह की फिटनेस का ख्याल किया, रूह की फिटनेस का ख्याल किया, रूह की फिटनेस का, एक बुजुर्ग थे हजरत त्रिशक्ति रहमतुल्लाह अलैह, जुनैद बगदादी रहमतुल्लाह अलैह के मुर्शिद थे, कबाड़िये थे, कबाड़िये, शक्ति कहते हैं कबाड़िये को, दुनिया का कारोबार भी करते थे और दुनिया की खिदमत भी करते थे और अल्लाह की बंदों को अल्लाह अल्लाह सिखाते थे और अपने आजाद पे भी मेहनत करते थे। एक बंदा उनसे कहने लगा आप करते तो दुनिया का काम है, दुनिया का कारोबार है, और आप कहते हैं मैं लोगों को अल्लाह अल्लाह सिखाता हूँ। हमारे लगे पुरानी चीजों का कारोबार कबाड़ी का इसलिए करता हूँ, मेरे पास दिलों के कबाड़े आते हैं, दिल कबाड़ा हो जाता है ना, इस्तेमाल हो के बेचारा दिल कबाड़ा हो गया, अब उसकी फिटनेस मुरम्मत के लिए जहर है मिस्त्री के पास जाता है, तो कहने लगे इसलिए मैंने ये पेशा अख्तियार किया हुआ है, और फिर कहने लगे इसलिए भी अख्तियार किया है कि खुद अपनी रोटी इससे कमाऊं, जो अल्लाह का नाम सीखने है मेरी नजर उसकी जेब पे ना हो, उसके दिल पे हो। अल्लाह वालों तो जैसी अनक लगाएंगे वैसे माहौल नजर आएगा। हज़रत मिर्ज़ा बद्र जाने जाना रहमतुल्लाह अलैह बड़े अल्लाह वाले थे, बड़े अल्लाह वाले थे और बड़े मालदार भी थे, जैसे हजरत पीरानी थी शेख अब्दुल कादर जिलानी रहमतुल्लाह अलैह, जो आज एक सूट पहनते थे कल पहनते ही नहीं थे। हाँ ये बहुत कम लोग जानते हैं, हजरत शेख अब्दुल कादर जिलानी रहमतुल्लाह अलैह कितने मालदार थे और बहुत ज्यादा मालदार। हजरत हसन रजी अल्लाह तआला नवासे रसूल के ही उस दौर में बहुत बड़ी मर्सिडीज थी, मर्सिडीज से भी आगे ऊपर की गाड़ी थी, उस दौर की मर्सिडीज बेहतरीन घोड़ा होता था, जैसे आज भी घोड़े हैं, आज भी घोड़े हैं। मुझे कहने लगा वो बकर पीर पगाड़े का पोता, कहने लगा आप पगड़ा हुआ था, आप कहेंगे कितने का घोड़ा है, मैंने कहा लाखों में तो जरूर होगा, कहने लगा नहीं करोड़ों में, लाखों की बात कहानी खत्म हो चुकी है भाई, गाड़ियां करोड़ों में तो सच कहते हैं वो। तो हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह उनके पास अल्लाह ने इतना माल दिया था, अब माल के बावजूद उनकी नजर अपनी रूह से नहीं हटी थी। वैसे भी रोटी छिन जाए तो अल्लाह अल्लाह खुद ब खुद आना शुरू हो जाती है, और रोटी हो और फिर अल्लाह का मुंह से नाम निकले हैं, मजा तो ऐसा है, क्या ख्याल है। अच्छा वो भी खुशकिस्मत है, सुन लो सुन लो, जिस पे हाल आए और उसके मुंह से अल्लाह का नाम निकले वो भी खुशकिस्मत है। समझ ले मेरा रब मुझे अपने करीब करना चाहते हैं, अपने करीब करना चाहते। कल दर्श था वहां, अपने शहर में था, तो वहां मैंने एक बात कही, एक बंदा मिला, उसको देखा, उसकी पहली जिंदगी और मौजूदा जिंदगी, फिर मैंने उसे एक लफ्ज कहा, मैंने कहा अल्लाह वाले कहते हैं एक अल्लाह पाक बाद बंदा अल्लाह के करीब नहीं आना चाहता, अल्लाह हवादिस और मुश्किलात के जरिए, हवादिस और मुश्किलात की जंजीरों में बांध के उसे अल्लाह अपने करीब ले आता है, उस पर हादसे भेजता है, उस पर अल्लाह मुश्किलें भेजता है, उस पर तकलीफें भेजता है, जैसे पहले गोली दी कड़वी फायदा ना हुआ, फिर छोटी सी इंजेक्शन चुभो दिया फिर फायदा ना हुआ, फिर माइनर सर्जरी की, फिर थोड़ा फायदा हुआ, फिर मेजर सर्जरी कर दी है, उन्होंने कहा आप ठीक होगा। पहले थोड़ी तकलीफ है जी, बंदा मुतवज्जे ना हो अल्लाह की जात की तरफ, ये अल्लाह की तरफ से आहिस्ता आहिस्ता जो है चोटें लग रहे हैं। फिर थोड़ी तकलीफ, फिर और तकलीफ, फिर बड़ी तकलीफ दी, फिर ये अल्लाह की जात की तरफ मुतवज्जे हुआ, मेरा रब यही चाहता है आए मेरे पास, तौबा कर ले, मेरा दोस्त बन जाए, बस अल्लाह को यही मतलब। तो रूह की दुनिया की तरफ तवज्जो करें मेरे दोस्त, ये कब्र में ये रूह ही जवाब देगी, कब्र के सवाल और जवाब का निजाम रूह से चलेगा, ये रूह जिस्म में आएगी, और जब यही रूह जिस्म से निकल जाएगी फिर ये बेहैसियत जिस्म होता है, कोई कीमत नहीं होती। एक पल में मलिक साहब, खान साहब, डॉक्टर साहब, सरदार साहब, अयो रूह निकली, एक लफ्ज आया मैयत लाश, मैयत लाश, मालूम हुआ रूह की कीमत है, जिस्म की कीमत तो है ही नहीं। ये जो फकीर है ना, ये बैठ ये रूहों पे मेहनत करते हैं, दिलों पे मेहनत करते हैं कि इस उजड़ी बस्ती को आबाद कर ले, ये दिल की जो उजड़ी बस्ती है ना ये आबाद हो जाए, और ये वीरान हो चुकी है, ये बर्बाद हो चुकी है, ये आबाद हो जाए, ये आबाद हो जाए। जैसे हजरत अब्दुल्ला बिन मसूद रहमतुल्लाह अलैह रजी अल्लाह तआला फरमाते हैं कि सूद की इंतहा तंगदस्ती है, या एक नसल या दो नसल, उसकी इंतहा तंगदस्ती है। बाज़ वक़्त सूद के मारे हुए मेरे पास लोग जब आते हैं, मैं कहता हूं अल्लाह तेरे हबीब भी सच्चा, तेरे हबीब के गुलाम भी सच्चे, हबीब खुदा दे फकीरां तो सदके, फकीरां दे रोशन जमीरां तो सदके, न दौलत तो सदके न जन्नत तो सदके, तेरी जुल्फ दे जा असीरां तो सदके, जिना रूमी जामी ते सादी नू डंगया, मैं उन्हें प्यारी अखियां दे तीरां तो सदके, जिस गोदड़ी विच पलन लाल है हाफिज, मैं उस गोदड़ी दी लीरां तो सदके, हबीबे खुदा दे फकीरां तो सदके, फकीरां दे रोशन जमीरां तो सदके। अपनी रूह की फिटनेस के लिए सोचें, उसके लिए भी कोई क्लब, कोई जैम खाना, कोई 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 उसका भी इंतखाब करें अल्लाह वालों। ये क्यों लफ्ज मैंने इस्तेमाल किया, एक लफ्ज मुझे उस दिन कहने लगे एक साहब, हर बंदा अपनी बोली बोलता है, अपनी लहजे में बात करता है, मुझसे कहने लगे जी मैं आपके यहां फिटनेस के लिए आता हूं। मैं समझा, मैंने कहा दवाई तो गिजाएं इस्तेमाल करें, कहने नहीं जी आप नहीं समझे, मैं आपके यहां रूहानी फिटनेस के लिए आता हूं। और कहने लगे ये हर मंगल की जो जो दर्स होता है, जिक्र होती है, दुआ होती है, कहले आप खुद तो कहते हैं इस मजमे में क्या पता कोई अल्लाह का नेक बैठा हो, हमारे यहां उसकी कोई हैसियत ना, हमारे यहां एक आम सा आदमी, उसकी बारगाह में क्या पता खास हो, उसकी बारगाह में वो खास नहीं खास अल खास हो, हम तो अपनी नजर से उसको देखते हैं, अपनी नजर से देखते हैं। और हमारी नजर वही है कि सारे ऐप देखते हैं, लेकिन रूहानी फिटनेस के लिए आता हूं, रूहानी फिटनेस। और कहने लगा कि मुझे महसूस हो रहा है कि मेरी रूहानी फिटनेस हो रही है, कि फिटनेस खुद बताती है। और कहने लगे एक बात, लोग ना वर्जिश करके शुगर का लेवल कम करते हैं, हाई हो गई है ना, कहने लगे फिर वो ग्लूकोमीटर शुगर चेक करने वाला जो होता है वो आला, उससे जो है शुगर को चेक करते हैं। कहने लगे मैं भी अपने ट्रायल लेता रहता हूं, बड़ी अजीब बातें की, कहने मैं भी अपनी फिटनेस का करता हूं, पता करता हूं, उसके तजर्बे करता रहता हूं, मेरी फिटनेस कितनी है। कहने लगे अच्छी खासी हो गई है, लेकिन अभी जरूरत है। मैंने उनसे अर्ज किया मौत तक जरूरत है। हाँ, एक बुजुर्ग थे ना, इस दुनिया से रुखसत होने लगे तो ऊंचा ऊंचा कह रहे थे अभी नहीं अभी नहीं अभी नहीं, ओके हजरत क्या फरमा रहे, फरमाया शैतान सामने खड़ा है, मुंह में उंगली दाबे हुए और कहने लगा तू मेरे हाथ से बच निकला, मैं कहता हूं नहीं अभी नहीं अभी सांस बाकी है, अभी सांस बाकी है। کبھی نہیں. اس لیے فرمایا جو بندہ یہ دعا مانگتا ہے کہ یا اللہ میرا خاتمہ ایمان پہ کر دے, یا اللہ میرا خاتمہ ایمان پہ کر دے, میں شیطان کی ہڈیاں چٹکتی ہیں, راکھ ڈالتا ہے, ٹکرے مارتا ہے, چیخے مارتا ہے, کہتا ہے یہ دعا نہ کر, اس کے علاوہ جو کرنی ہے کر. تو ہم بھی کوئی کلپ ایسا ہو جس کے ہاں جو ہے روح کی غذا ملتی ہو. مجھے اس دن بندہ کہنے لگا یہ روٹی نہیں ملے گی, دادا صاحب چلے جائیں گے, وہاں پر روٹی بٹ رہی ہوتی ہے. بات تو ٹھیک ہے, میں نے کہا جسم کی غذا ملے گی, کہیں ہمیں بھی ایسا پتہ ہو کہ روح کی غذا کے لیے بھی کہیں لنگر چل رہا ہو. ہاں, روح کی غذا کے لیے بھی کہیں ہم جائیں. ہاں وہاں جائیں گے, وہاں روح کی غذا کا لنگر چل رہا ہے, اور ہمیں وہاں روح کی غذا کا لنگر مل جائے گا, اور ہماری پیاسی روح اور بھوکی روح کو چین آ جائے گا. اس کا بھی کوئی مداوع کریں, اس کا بھی کوئی تلاش کریں, اس کا بھی کوئی حل کریں. اللہ والو, یہ ہماری ضرورت ہے, یہ ہماری اشد ضرورت ہے. ضرورت نہیں اللہ والو, اشد ضرورت ہے, اشد سے بھی زیادہ اشد ضرورت ہے, یہ ہماری ضرورت ہے. یاد رکھنا, پھر آخری بات دوہرا کے بعد ختم کر رہا ہوں, یاد رکھیے کہ ماں کے پیٹ سے نامکمل آنے والا زمین و آسمان کے پیٹ میں نامکمل ہی رہے گا. لفظ کہتے ہیں پیدائشی معذور ہے, اور زمین و آسمان کے پیٹ, زمین کا بھی اور آسمان کا ایک پیٹ ہے, اس کے درمیان ہم رہ رہے ہیں. اور یہاں سے اگر روحانی طور پہ جو نامکمل قبر کے پیٹ میں جائے گا, اسے پیدائشی محروم کہا جائے گا, معذور کہا جائے گا. جس طرح اس دنیا میں اس کا علاج نہیں ہو سکتا, یہی دنیا تھی علاج کی. کون سی؟ ماں کے پیٹ کی دنیا علاج کی تھی کہ ہر اعضا اس کے صحیح سالم بالکل ٹھیک ٹھاک باہر نکلیں, اماں کے پیٹ سے باہر آئے. اس طرح میرے دوستو, اگر اس دنیا میں کمی بیشی رہی, قبر میں کمی بیشی پوری نہیں ہو سکے, کیونکہ یہ راز پوشیدہ ہیں. قبر کی کہانی مٹی کا ڈھیر ہے, اس کے اگلے آگے ہمیں پتہ نہیں ہے. تو اس لیے اللہ والو, میں نہیں کہتا آپ دنیا میں, اللہ نے جس رزق دیا ہے اور زیادہ آگے بڑھے. میں یہ نہیں کہتا کہ فقر و فاقے میں آ جائیں, میں نے کبھی نہیں کہا. اللہ نے کشادہ اور آسودہ رزق دیا ہے حلال, اللہ پاک اور زیادہ عطا. لیکن اللہ والو, اس کے ساتھ ساتھ جتنا جسم کی غذا ہے اتنا جسم کو دو, جتنا روح کی غذا ہے اتنا روح کو دو. ان اللہ یامر بالعدل والاحسان, اللہ کا نظام عدل اور احسان کے ساتھ چلتا ہے. اگر جسم اور روح کے ساتھ عدل نہ کیا, جسم اور روح کے ساتھ عدل نہ کیا, یاد رکھنا پھر روح کا انتقام ہوگا, اس دنیا میں بھی اور دنیا سے مرنے کے بعد بھی. اور اللہ جل شانہ نے دو نظام دیے ہیں, ایک عدل کا نظام ہے, ایک احسان کا نظام ہے. عدل کا نظام برابر سرابر ہے, کسی اس کو کمی نہ دو, اس کی کمی نہ دو. پھر ایک اس سے آگے احسان کا نظام ہے, ایسا کرنا, عدل جسم کے لیے رکھ لینا, احسان روح کے لیے رکھ لینا. ہاں, کیوں؟ جسم تھوڑا عرصہ رہے گا, روح ہمیشہ رہے گی. جسم کو عدل دے دو, روح پہ احسان کر دو. احسان عدل سے آگے جاتا ہے. جھکتا تولنے کا نام احسان ہے, جھکتا تولنے کا نام احسان. کسی نے پوچھا نا کہ اگر ساری شریعت کو, اسلام کو آپ کو ہمیں بتائیں کہ قرآن پاک کی کوئی ایک آیت ہو جس میں سارا اسلام ہمیں مل جائے, کہنے لگے یہی آیت ہے, ان اللہ یامر, یہی آیت ہے, اس میں ساری شریعت ہے, سارا اسلام اسی میں سمو دی اللہ جل شانہ. زندگی کے ہر نظام میں عدل و احسان, عدل و احسان, عدل و احسان. آج کے بعد اپنی روح کی فٹنس کا خیال کریں. اچھا, پھر اس کے لیے بھی کوئی آلے لیں, سٹیتھوسکوپ پلپیٹیشن کے لیے, دھڑکن کے لیے, بی پی آپریٹر, شوگر کو کنٹرول کرنا, ٹیسٹ لینا, کس لیے؟ اس کے بھی آلے لیں. آپ سوچیں اس کے آلے کیا ہوں گے. ہاں ہاں, جسے پتا چلے, دیکھیں بلڈ سرکولیشن, دوران خون ٹھیک جا رہا اور متوازن جا رہا، اس کے لیے بلڈ پریشر چیک کرنے والے کا آلہ ہے، ہماری شوگر کا، ہماری خون کے اندر جو بھی نظام ہے، ٹیسٹ وغیرہ ہیں، وہ ٹھیک جا رہے، اس کے لیے بھی آلے ہیں، انسٹرومینٹس ہیں. جسم کے روح کی فٹنس کے لیے روح بھی ٹھیک جا رہی، اس کے لیے بھی کچھ ہوتا ہے نہیں ہوتا. اب یہ میں آپ کے اوپر ڈال رہا ہوں، مجھے آئندہ ہفتے بتائیں گے اس کے لیے کون سے آلے چاہیے. ایک میں بتا دیتا ہوں، باقی آپ مجھے آئندہ ہفتے سوچ کے بتائیں گے. کہنے لگے ایمان کا پتہ نماز میں چلتا ہے، ایمان کا پتہ نماز میں چلتا ہے کہ میرا نماز میں اللہ کی ذات کی طرف کتنا دھیان ہے، کتنی توجہ ہے. اور تقوی کا پتہ تنہائیوں میں چلتا ہے، تقوی کا پتہ. یہ ٹیسٹ بتا رہا ہوں، کچھ دو میں نے بتا دیے، باقی آپ سوچئے. آپ بھی اپنی عقلوں کو استعمال کریں، اپنے ذہنوں کو استعمال کریں، لیکن یاد رکھنا یہ جو باتیں میں کہہ رہا ہوں نا، یہ ہر شخص کی ضرورت ہے. دنیا کے اعتبار سے جتنا آگے سے آگے جا آگے. مجھے ایک صاحب کہنے لگے، وہ فلاں جگہ اس کا بنگلہ ہے 50 کنال میں، پتہ نہیں کتنا، یہاں ایک ایک پودا 50-50 ہزار روپے میں لگایا ہوا ہے، ایک ایک پودا، کروڑوں خربوں بنگلے پہ لگایا، پیٹرول پمپ اس کا اپنا ہے، گاڑی کو فلنگ کرانے کے لیے ٹینکی اس کی اپنی ہے، سی این جی پتہ نہیں کیا فلاں فلاں، گاڑی کہیں پیٹرول پمپ پہ نہ رکے، یہ نہ ہو. لیکن زندگی کی انتہا، آخرکار بہار کو خزاں آئی اور قبر ایسے ویرانے میں بنی جہاں اوپر درخت کی چھاؤں تک نہیں تھی. ہم اس سے بھی اگلے امیر بن جائیں گے، اس سے بھی آگے، میرے پاس تو اس سے بھی اگلے بھی ہیں، لیکن وہاں بھی میں نے چین نہیں پایا. اس لیے عرض کر رہا ہوں، اللہ دولت دے اور ایمان دینا، میں نے وہاں چین پایا ہے، یہ تجربے کیے ہیں. ایک صاحب کا ساتھی جہاز ہے، اللہ نے اس کو بہت دیا، کراچی میں رہتے ہیں، بہت دیا. میں کہتا ہوں بہت دیا، پتہ نہیں کتنا دیا. اس کی زندگی میں نے ایمان اعمال کو دیکھا، اس نے حلال حرام کو دیکھا، اس نے کبھی سود کو نہیں چھوا. اس کی زندگی میں بڑی احتیاطیں ہیں، علماء سے پوچھ کے چلے. ایک بار میں نے سوال کیا، میں نے کہا آپ کی زندگی میں چین ہے ایسے بڑے بڑے اعتماد سے اور بڑے توجہ سے اور بڑی طاقت سے؟ کہنے لگا الحمدللہ کہ میری زندگی میں چین ہے، سکون ہے. اور کہنے لگا مجھے اللہ کی ذات سے امید ہے، اس کی کریمی سے، کہ مرنے کے بعد بھی چین ہوگا. آپ سے بھی درخواست ہے، بات ختم ہو رہی ہے، اب ہم بیٹھ کے اللہ سے اللہ کا ذکر کریں گے. اور ذکر کس لیے کریں گے؟ اللہ کو اس کے پیارے پیارے ناموں سے پکار کے کہیں گے، الہی ہم نے روح کی طرف بے توجہ کی، روح ہماری جسم کی ضرورت نہیں، کائنات کی روح تھی، کائنات کی ضرورت تھی، اس کی ہم نے غذا کی طرف کوئی توجہ نہیں کی، یہ جرم عظیم ہے. اگر میری عمر 20 سال ہے تو میں نے کتنے سال اپنی روح کو پہچانا اور توجہ نہیں کی؟ اگر 60 سال، 50 سال، 30 سال، 40 سال ہے تو الہی مجھ سے یہ جرم ہوا، اس جرم کی معافی چاہتا ہوں. گزشتہ را صلوات، آئندہ را احتیاط، آئندہ میں احتیاط کروں گا. اور یا اللہ تو میری مدد فرما، تیری مدد کے بغیر چل نہیں سکتا، تیری طاقت کے بغیر قدم نہیں اٹھا سکتا. اللہ میں بے حیثیت انسان ہوں، لا ملجا ولا منجا من اللہ الا الی، لا حول ولا قوت الا باللہ العلی العظیم، بس تیرے بغیر میرا ہے ہی کچھ نہیں، ہے ہی کچھ نہیں. حضرت فرمانے لگے جب بندہ کہے نا اللہ کو اس طرح، ایسے ہے میں جیسے اللہ کی گود میں سر رکھے ہوئے ہوں اور میرا رب مجھے رحمت کی نگاہوں سے دیکھ کے مسکرا رہا. اس توقع کے ساتھ، اس دھیان کے ساتھ، اس اعتماد کے ساتھ اللہ جل شانہ کے نام کو پکارنا ہے. ایک دفعہ پکارے لیکن دل کی گہرائیوں سے، اندر کے درد کے ساتھ، اندر کے سوچ کے ساتھ، اندر کے وجدان کے ساتھ اس کو پکاریں، یا ارحم الراحمین، یا ذل جلال والاکرام، یا ذلیل المتحیرین، یا غیاث المستغیثین. اغیثنا کے معنی یہ ہے اب آ جا، ہر تمنا دل سے رخصت ہو گئی، اب تو آ جا، اب تو خلوت ہو گئی. بس یہ ہے، اس درد کے ساتھ میرے دوستو اللہ کی ذات کو پکاریں, اس سوز کے ساتھ. کہیں ایسا نہ ہو یہ پکارنا میرے دوستو ایک خانہ پوری ہو جائے, ایسا نہ ہو, ایسا نہ ہو. اور اس درد کے ساتھ دعا کرے تھوڑی, لیکن اس درد کے ساتھ ذکر چاہے تھوڑا کرے اس درد کے ساتھ, تو ٹھیک ہے نا. پھر فٹنس کے لیے سوچیں گے یا نہیں سوچیں گے, اور پھر اس کے لیے اللہ سے مانگے بھی صحیح, آئندہ کے لیے فٹنس کا پروگرام بنا کے لائیے گا, پھر میں پوچھوں گا آپ سے. بسم اللہ اللہ بسم اللہ بسم اللہ بسم الله الرحمن الرحيم. الله الله يا حي يا كيف حسبي الله اللهم يا يا या काफी या शाफिया يا منسر البركات يا رافع الطلبات يا مسبب الأسباب يا مجيب الدعوات يا من يا خير يا دليل يا غياث يا مفرغ البحر ربي لا حول ولا يا الله اللهم صل على محمد عبدك ورسولك.